यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाको बैठकमा आज पनि विनियोजन विधेयकमाथिको छलफल जारी। अमेरिकाले इरान विरूद्ध गरेको आक्रमणमा संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त। र एसएससी यू16 क्रिकेट प्रतियोगितामा सिंगापुरलाई हराउँदै नेपालको शानदार शुरूआत। अब समाचार विस्तारमा। प्रतिनिधि सभामा आज पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहेको छ। छलफल अन्तर्गत आज युवा तथा खेलकुद मन्त्रालय, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्थ मन्त्रालय, शहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमा छलफल भइरहेको छ। छलफलमा सांसदहरूले बजेटको सिद्धान्तका आधार पारदर्शी, निष्पक्ष र सन्तुलित रूपमा बजेट विनियोजन हुनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले मापदण्ड र संघीयताको मर्म विपरीत साना र टुक्री कार्यक्रमहरूमा समेत मन्त्रालयले रकम विनियोजन गरेको भन्दै यस्ता त्रुटि सच्याउन माग गर्नुभयो। सांसदहरूले सन्तुलित रूपमा बजेट विनियोजन नभएको, एक जिल्लाको नाम र अर्कै जिल्लाको ठाउँ र आयोजना राखेर बजेट विनियोजन भएको, कतिपय आयोजनामा अध्ययन बिना बजेट विनियोजन गरिएको आरोप लगाउनुभयो। शहरी विकास लगायतका केही मन्त्रालय मा 10,000 भित्रका समेत बजेट विनियोजन भएको भन्दै योजना छनौट विकास र विनियोजनमा तालमेल हुन नसकेको सांसदहरूले बताउनुभयो। विनियोजन विधेयकमाथि खर्च कटौतीका प्रस्तावक सांसदहरूले विकास गर्ने र जनतामा आशा जोगाउने गरी बजेट विनियोजन हुन नसकेको बताउनुभयो। उहाँहरूले खेलकुद विकासका लागि पर्याप्त बजेट विनियोजन हुन नसकेको, सबै प्रदेशमा समान रूपमा क्रिकेट खेलको विकास गर्ने र क्रिकेट मैदान बनाउने गरी बजेट नआएको बताउनुभयो। सांसदहरूले विभिन्न मन्त्रालयका बजेट विनियोजन पक्षपाती रहेको, रणनीतिक रूपमा महिला बाल बालिकालाई बजेटले हेर्न नसकेको, बाल बालिकाको भविष्य सुनिश्चित गर्ने, शिक्षा सिप सिकाउने विषय बजेटले ध्यान दिन नसकेको बताउनुभयो। सांसदहरूले योजना छनौट, नीति निर्माणमा अनुगमन र मूल्यांकन प्रक्रियामा सांसदहरूलाई सहभागी गराउनु पर्नेमा जोड़ समेत दिनुभयो। सांसदहरूले राष्ट्रिय योजना बैंक प्रभावकारी बन्न सक्नुपर्ने, बजेट विनियोजन गर्दा पूरै देशलाई एउटै आँखाबाट हेर्नुपर्ने, समान विकासको अवधारणा बनाइनुपर्ने र बजेट विनियोजन गर्नुपर्नेमा जोड़ दिनुभयो। सदनमा प्रतिपक्षी दलका सांसदहरूले भिजिट भिसा प्रकरणमा सरकारले छानबिन समिति बनाउने विषयमा रोस्टनबाट बोलेकाले त्यसलाई ढिलाइ नगर्न आग्रह समेत गर्नुभएको छ। विनियोजन विधेयक अन्तर्गत आजका विभिन्न शीर्षकमाथि आठजना सांसदहरू डाक्टर अमरेश कुमार सिंह, प्रभु शाह, चित्रबहादुर केसी, प्रेम सुवाल, हितराज पाण्डे, गंगा कार्की, अमनलाल मोदी र लेखनाथ दाहालले खर्च रकमलाई घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। छलफलमा आज सांसदहरू अर्जुन नरसिंह केसी, सूर्यबहादुर थापा छेत्री, महेन्द्र बहादुर साई, प्रकाश ज्वाला, रंजु कुमारी झा, अब्दुल खान, ज्ञानेन्द्र बहादुर कार्की, तारा लामा तामाङ लगायतका सांसदहरूले विनियोजन विधेयकका विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिनुभएको थियो। सभामा प्रतिपक्षी दलका सांसदहरू बोल्दा बेलमा उभिएर सुनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू, सत्ता पक्षका सांसदहरू बोल्न थालेपछि सभाकक्षबाट बाहिरिनु भएको थियो। सभामुख देवराज घिमिरेले स्वतन्त्र सांसद डाक्टर अमरेश कुमार सिंहले बोल्नु भएको शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ। विनियोजन विधेयक बजेटमाथिको छलफलमा सांसद सिंहले शीर्ष नेताको 4-5 जिल्लामा मात्रै बजेट केन्द्रित रहेको र बाँकी जिल्ला नेपालमै नरहेको जस्तो व्यवहार सरकारले गरेको भन्दै अर्को देशलाई लीजमा दिँदा हुन्छ भन्नुभएको थियो। आजको बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सांसद सिंहले आपत्तिजनक राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै सिंहले बोलेका शब्द रेकर्डबाट हटाउन माग गर्नुभयो। बैठकमा सत्ता पक्षका अन्य सांसद समेत उठेर सिंहको अभिव्यक्तिप्रति विरोध गर्नुभएको थियो। त्यसपछि सभामुख देवराज घिमिरेले सिंहले बोलेको कुरा राष्ट्रहित विपरीत रहेको भन्दै उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिनुभएको थियो। चालू आर्थिक वर्षमा 2,17,00,000,000,000 रूपियाँ बाह्य ऋण उठाउने भनेर बजेट स्रोत देखाएको संघीय सरकारले हालसम्म वार्षिक लक्ष्यको आधा पनि उठाउन सकेको छैन। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत जेठ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदन अनुसार 79,20,17,00,000,000 रूपियाँ बराबर बाह्य ऋण उठाइएको छ। यो वार्षिक लक्ष्यको 45.72% हो। अर्कोतर्फ सरकारले चालू आर्थिक वर्षका लागि राखेको आन्तरिक ऋण गरिएको लक्ष्य भने शत प्रतिशत प्राप्ति हुने देखिएको छ। गत जेठ मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको 95.45% आन्तरिक ऋण उठाइसकेको छ। चालू आर्थिक वर्षका लागि 3 खर्ब 30 अर्ब आन्तरिक ऋण उठाउने भनिएकामा पछिल्लो 11 महिनामा 3 खर्ब 15 अर्ब हाराहारी उठिसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्च स्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठक आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हुँदैछ। बैठकमा सार्वजनिक सेवालाई सरल, पहुँच योग्य र झन्झट रहित बनाउने लगायत विषयमा छलफल हुने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव डाक्टर भीष्म कुमार भूषालले जानकारी दिनुभयो। मुगलिन मलेखु सड़क खण्डको 4 पुलमा आरसीसी बीम गर्डर राख्ने काम आज बिहान सम्पन्न भएको छ। यससँगै आजदेखि रातिको समयमा सड़क आवागमन नरोकिने भएको हो। पृथ्वी राजमार्गको 900 मलेखु सड़कको 1 पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आज र भोलि राति बन्द हुने नागढुङ्गा मुगलिन सड़क आयोजना कार्यालयले जनाएको छ। नागढुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्डका प्रमुख केदार प्रसाद नेपालका अनुसार बरबाङ मुवा खटौती र गोमती खोलाको पुलमा आरसीसी बीम राख्ने काम सम्पन्न भएको छ। उहाँले ती मध्ये 2 पुलको ढलान असार मसान्त भित्रमा सक्ने गरी काम अघि बढ़ाइएको बताउनुभयो। भारतबाट ठूलो क्रेन झिकाएर बाहिर बनाइएको बीम पुलमा राख्नुपर्ने भएकाले गत जेठ 30 गतेदेखि असार 7 गतेसम्म रातको समयमा सड़क आवागमन रोकेर काम गरिएको थियो। कोशी अस्पताल विराटनगरमा विभिन्न सेवा सुविधा थप भएपछि बिरामीलाई उपचारमा सहज भएको छ। 300 शैय्या रहेको कोशी प्रदेशकै सबैभन्दा ठूलो र पुरानो सरकारी अस्पतालबाट वार्षिक 3 लाख बढ़ी बिरामीले उपचार सेवा लिइरहेका छन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
विराटनगर स्थित कोशी अस्पतालमा वार्षिक 3 लाख बढ़ी बिरामीले उपचार सेवा लिइरहेका छन्। कोशी प्रदेशकै सबैभन्दा ठूलो सो अस्पतालमा कोशी प्रदेशका मात्र नभएर छिमेकी राष्ट्र भारतबाट समेत बिरामीहरू उपचारका लागि आउने गर्दछन्। गुणस्तरीय तथा सर्वसुलभ सेवाका कारण अस्पतालमा बिरामीहरूको चाप दिन प्रतिदिन बढ़दै गएको छ। सरकारी अस्पताल भए पनि अस्पतालले दिने सेवाबाट आफू सन्तुष्ट रहेको बिरामीको उपचार गराउन आउनुभएकी विराटनगर 8 इन्दु को भनाई छ।
उपचार सेवा त अब राम्रै छ, सरकारी भएर त बिमा पनि छ यहाँ, अनि त्यो कारण चाहिँ धेरै भिड हुन्छ।
त्यसै गरी 7 बिरामीको कुरुवा बस्दै आउनुभएका मोरङ कटरी 7 कमल पोखरेलले सेवा प्रभावकारी भएका कारण उपचारका लागि ल्याएको आफ्नो बिरामीको स्वास्थ्यमा सुधार आएको बताउनुभयो।
सरकारी हस्पिटल हो, सबै सुविधा त हुँदैन, त्यही पनि अब देख्दाखेरि चाहिँ ठिक ठिकै नै छ। मेरो त एसडियुमा छ बिरामी, म राति पनि फलो गरिरहेको हुन्छु, उहाँहरूले दिने सेवा राति पनि दिइरहनु भएको छ। मैले अचेत अवस्थामा ल्याएको बिरामी हो, अहिले बिरामी
स्वास्थ्य बीमा कार्यक्रम लागू भएको सो अस्पतालमा आउने 50% बढी बिरामीले बीमा सुविधा लिइरहेका छन्। बिरामीको चाप बढेपछि सेवा प्रभावकारी बनाउन बिरामीलाई सहज हुने गरी विभिन्न सुविधा थप गरिएको अस्पतालका मेसो डाक्टर रुना झाको भनाइ छ।
पहिला एउटा सोधपुछ काउन्टरकै अभाव थियो, हामीले एउटा सहायता कक्ष अगाडि नै राखेका छन्, त्यसले धेरै नै सहज भएको छ। अशक्त या कोही पैसा तिर्न नसक्ने त्यस्तो व्यक्तिहरू हुनुहुन्छ भने उहाँहरूले त्यही सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो त्यही काउन्टर बाट सामाजिक सुरक्षा इकाइ पनि र बीमा पनि 24 नै सञ्चालन गरिरहेको छ र आईसीयूको बेड एक्सटेन्ड गरेर पहिला 8 मात्र आईसीयू थियो, अहिले चाहिँ त्यसमा 6 बेड थपिएको छ। 12 बेडको लागि चाहिँ एसडीयू पनि एक्सटेन्ड भएको छ। यसले गर्दाखेरि धेरै सहज चाहिँ बिरामीहरूलाई भएर गएको छ।
300 बेडको सो अस्पतालमा थप सेवाका लागि नेपाल सरकारले अहिले करिब 3 अरब रुपियाँको लागतमा नयाँ भवन निर्माण गरिरहेको छ। मेडिकल सेवाका लागि 10 तल्लाको भवन र आईसीयू सर्जरीका लागि अर्को भवन गरी 2 भवन निर्माण भइरहेको अस्पतालले जनाएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
नेपाल टेलिकम को 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि।
गेम खेल्दा नि टेन्सन नजी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। इजरायल ईरान युद्धका कारण ईरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ। भारत सरकारको सहयोगमा उनीहरूको उद्धार गरिने परराष्ट्र मन्त्री डाक्टर आजु राणा देउवाले बताउनुभयो। ईरानमा रहेका 16 जना नेपालीको उद्धारका निम्ति आफूले भारत सरकारसँग आग्रह गरेको जानकारी दिँदै उहाँले त्यसप्रति भारत सकारात्मक रहेको बताउनुभयो। भारतका लागि नेपाली राजदूत डाक्टर शंकर शर्मा पनि नेपालीको उद्धारका निम्ति भारत सरकारसँग निरन्तर सम्पर्क एवं समन्वयमा हुनुहुन्छ। तेहरानस्थित भारतको दूतावासले आफ्ना नागरिकको उद्धार गर्दैछ। यस क्रममा उक्त दूतावासले नेपालीलाई पनि सम्पर्कमा आउन सूचना जारी गरेको छ। अमेरिकाले ईरान विरूद्ध गरेको आक्रमणलाई लिएर संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ। अमेरिकाले ईरानका 3 आणविक स्थलमा अत्याधुनिक बम हमला गरेपछि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफू अमेरिकाले ईरान विरूद्ध गरेको सैन्य कार्यवाहीप्रति धेरै चिन्तित भएको र पछिल्लो अमेरिकी कदमले पहिले नै धेरै नाजुक अवस्थामा रहेको तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि थप चुनौती बढ़ाएको प्रतिक्रिया दिनुभएको छ। अब खेलकुद। एसएसए पुरूष यू16 पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले सिंगापुरलाई पराजित गर्दै प्रतियोगितामा सुख शुरूआत गरेको छ। मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले सिंगापुरमाथि 6 विकेटले जित निकालेको हो। एसियाली क्रिकेट परिषद एसएसएको वार्षिक कार्यतालिका अनुसार सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न 10 टोलीको सहभागिता छ। प्रतियोगितामा नेपाल समूह एमा छ। नेपालको समूहमा सिंगापुर, इन्डोनेसिया, भूटान र जापान छन्। त्यस्तै समूह बीमा आयोजक मलेसिया सहित हङकङ, मालदिव्स, थाइल्याण्ड र म्यानमार छन्। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा आज पनि विनियोजन विधेयकमाथिको छलफल जारी। अमेरिकाले ईरान विरूद्ध गरेको आक्रमणमा संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त र एसएससी यू16 क्रिकेट प्रतियोगितामा सिंगापुरलाई हराउँदै नेपालको शानदार शुरूआत। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।